नमस्कार। कार्यक्रम पाका पुस्ताको पर्खाइमा बस्नुहुने तपाईँहरू सम्पूर्णमा हार्दिक स्वागत गर्दछु। म गोकुल भण्डारी र प्रविधि कक्षबाट नवीन सागर सुवेदी। तपाईँ यो कार्यक्रम हरेक साताको सोमबार ठिक यसै समयमा सुने जितिन्छ सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम पाका पुस्तामा हामीले हाम्रै गाउँ समाज टोल छिमेकमा बस्नुहुने हाम्रा हजुरबुबा हजुरआमासँग उहाँको जीवन भोगाईको बारेमा कुराकानी गर्छौँ। विशेष गरी हजुरबुबा हजुरआमाले आफ्नो बाल्यकाल कसरी बिताउनु भयो, उहाँको वैवाहिक जीवन बिताउँदाखेरिका अनुभवहरू के कस्ता छन् र अहिले जीवनको उत्तरार्धमा उहाँले आफ्ना जीवनका बुढेसकालका दिनहरू के कसरी बिताउँदै हुनुहुन्छ, समग्र उहाँको जीवन वरिपरि रहेर कुराकानी गर्ने गर्छौँ। भनिन्छ पाका पुस्ता जिउँदै इतिहास हुन्, जसबाट हामीले धेरै कुरा सिक्न सक्छौँ, धेरै कुरा जान्न सक्छौँ। हो तिनै समाजका अग्रज र आदरणीय हाम्रा हजुरबुबा हजुरआमाको जीवन वरिपरि रहेर कुराकानी गर्ने गर्छौँ कार्यक्रम पाका पुस्तामा। आउनु श्रोता आफन्त सदाझैँ आजको कार्यक्रममा पनि हामीले भरतपुर महानगरपालिका वडा नम्बर 4 धर्मचोक लक्ष्मी मावि अगाडि बस्नुहुने हजुरआमा नन्दकली गैरेसँग उहाँको जीवन भोगाईको बारेमा कुराकानी गर्दैछौँ। हजुरआमा नन्दकली गैरे अहिले उमेरले 72 वर्ष पुग्नुभयो। उहाँको 2 भाइ छोरा र 1 बहिनी छोरी हुनुहुन्छ। बागलुङको नरेठाँटीमा बाल्यकाल बिताउनु भएको हजुरआमा 2066 सालमा बागलुङबाट चितवनमा बसाइँ सरी आउनुभएको हो। 72 वर्षीय हजुरआमा नन्दकली गैरेको बाल्यकाल कसरी बित्यो, उहाँको वैवाहिक जीवन बिताउँदाखेरिका अनुभवहरू के कस्ता छन् र अहिले जीवनको उत्तरार्धमा उहाँले आफ्ना जीवनका बुढेसकालका दिनहरू के कसरी बिताउँदै हुनुहुन्छ, आजको कार्यक्रममा हामीले उहाँको समग्र जीवन भोगाईको बारेमा कुराकानी गर्दैछौँ। कार्यक्रममा लागौँ कुराकानीतर्फ। हजुरआमा नमस्ते।
नमस्ते।
सन्चै हुनुहुन्छ?
सन्चै।
आजभोलि दिनचर्या के गरी बितिरहेको छ हजुरआमाको?
आमा बितेछ बाबु।
को को हुनुहुन्छ नि घरमा अहिले?
घरमा अहिले बुहारी, दुईटी नातिनी बुहारी, तिनटी पलातिनीहरू।
हजुर।
तिनटी नातिनी बुहारी, तिनटी पलातिनी, अनि नातिहरू बाहिर जानुभएको छ।
हजुर।
छोराहरू बाहिर, अनि एउटी मेरै बुहारी।
हजुर।
आनन्द छ बाबु, मलाई आनन्द।
कति वर्ष पुग्नु भयो नि हजुरआमा अहिले?
72 वर्ष भए।
केही रोग बिमार लागेको छ कि लागेको छैन?
रोग त छ बाबु, छ रोग त, दम पनि छ, अब स्याहा पनि हुन्छ, अब निमोनिया नि छ मलाई, सब थाइरोइड नि छ, पास पनि छ, बिमार धेरै छ बाबु मसँग।
अहिले के औषधि खाइरहनु भएको छ कि?
औषधि त खाइराखेको छु, औषधिका घरमा बाँचेकी छु बाबु म।
हजुरआमालाई धेरै रोग लागेको रहेछ, मुख चाहिँ अलिक बार्नु पर्ने भयो।
हजुर, मुख त अब बारेकै छु गरेर भन्छु।
हजुर।
नातिहरू 5 भाइ छन्, 2 भाइ छोराका।
हजुर।
उनले कति माया गर्छन् बुहारीले उस्तै।
हजुर।
नातिनी बुहारीहरूले उस्तै माया गर्छन्।
अनि हजुरआमाको छोरा कति भाइ छोरी कति बहिनी हुनुहुन्छ?
अनि 2 भाइ छोरा, एउटी छोरी। मलाई आनन्द छ बाबु।
अहिले चाहिँ यो भरतपुर महानगरपालिका वडा नम्बर 4 यो लक्ष्मी मावि अगाडि धर्मचोकमा चाहिँ बसिरहनु भएको छ होइन? यहाँ चाहिँ कुन चाहिँ छोरासँग बस्नु भएको छ त अहिले?
म जेठा छोरासित, जेठा छोरो बुहारी, बुहारी यहीँ छन्।
हजुर।
मलाई स्याहार गरेर बसी छन्, छोरा बाहिर जानुभएको छ।
अनि कान्छो छोरा बुहारी नाति नातिनाहरू चाहिँ कहाँ हुनुहुन्छ त?
अनि जापान।
भनेपछि अहिले बस्नलाई हजुरआमाको दिनचर्या राम्रैसँग बितिरहेको छ?
राम्रोसँग बितेको छ।
बिहान कति बजे उठ्नुहुन्छ नि?
बिहान 6 बजे, 5 बजे।
अनि के के गर्नुहुन्छ बिहानको समयमा?
केही गर्दैन, मैले केही गर्नै पर्दैन, मेरो नुहाई धुवाई र मेरो पूजापाठ मात्रै हो मैले गर्ने, अरू केही गर्नु पर्दैन मलाई।
नुहाई धुवाई पूजापाठ गरेपछि खाना खाने बेला हुन्छ होइन?
आमा खाना आउनुहोस् भन्छन् बुहारीले, अनि आओ खाओ अनि दिउँसो पार ताप बसो, आनन्द छ।
अनि कहिले काहीँ त यसो दिउँसोमा चाहिँ मठ मन्दिरतिर अरू चाहिँ यसो साथीभाइकोमा घुम्न जानुहुन्न बाहिरतिर?
जान्छु, मठ मन्दिरमा पनि जान्छु।
हजुर, अनि यहाँ चाहिँ बस्न लागे कति समय भयो त हजुरआमा यो धर्मचोकमा बस्न लाग्नु भएको?
66 सालमा आएर यहीँ बसेको, बसै छु म। दुईचोटि म जापान गएँ,
ती
3 महिना कान्छा छोरा लए, 3 महिना 3 महिना बसेर आएँ। अनि फेरि पनि बोलाएको थिएँ, भो बाबु अब बुढेसियाला घरिघरि जान्न, म आउन्न भो कोसित नगर भने कान्छा छोरालाई, आउनुहोस् न आमा आउनुहोस् भन्दै थिएँ, भो भो बाबु भने।
अलिकति हजुरआमाको बाल्यकाल सम्बन्धी कुराकानी गरौँ न, बाल्यकाल चाहिँ कहाँ बिताउनु भयो त?
बाल्यकाल अब 11 वर्षमा बिहा भयो।
हजुर,
अब 11 वर्षमा बिहा भएपछि कति दुःख कष्ट, कति भोग्यो कति भोग्यो, बच्चाहरू कन्ना बोकेर घाँस काटियो, दाउरा खोजियो, बच्चा कन्नामा बोकेरै।
हजुर,
सासु ससुरा बितेर जानुभयो, जेठाजू र जेठाजू जेठानी छुट्टिएर बस्नुभयो अलग्गै, बुढाबुढी मातृ भइयो, दुला दुलै भइयो, अनि त्यहाँबाट अब बच्चा त अब कसले हेरिदियोस्, पहिलाको बच्चा त बोक्नै पर्यो, बोकेर हुर्काइयो, बोकेर घाँस काटियो।
अघि हजुरआमाले चाहिँ भन्नुभयो 2066 सालतिर बल्ल यहाँ आउनु भएको होइन?
हजुर,
त्योभन्दा अगाडि चाहिँ त्यो बागलुङको नरेठाटीमा भन्नुभयो क्यारे अघि होइन, त्यही बाल्यकाल बित्यो हजुरआमाको?
त्यहीमा बित्यो।
अलिकति त्यो बाल्यकालकै विषयमा कुराकानी गरौँ, तपाईँ जस्तो 6-7 वर्षको 8-9 वर्षको होइन त्यो केटाकेटी खेलेर खाने उमेर हुन्छ नि, जान्ने सुन्ने बुझ्ने भइसक्यो उमेर चाहिँ, त्यो बेलाको दिनचर्या चाहिँ कसरी बित्थ्यो नि अलिकति बताइदिनुहोस् न।
त्यो बेलाको त अब लेखाइ पढाइ थिएन बाबु हाम्रो पाला।
हजुर,
अनि अब छोरी 5 वर्ष कि भइन्, एउटा डोको बुन्दिन भा घाँस काट्थिन् एउटा पाडीलाई भन्नुहुन्थ्यो बाबाले। अनि त्यहाँबाट ल हुन्छ बाबा जान्ने भएपछि, हुन्छ बाबा बनिदिनुहोस् मैले घाँस काटेर ल्याउँछु भन्ने, यत्रो आँसियो खुर्मलो बनाइदिने डोका जतिसक्यो त्यही घाँस काटेर, उही डोका आँखा नाम्लो लगाइदिने, तलमाथि सर सार्न जान्दिनन् छोरीले भनेर डोका आँखा नाम्लो राखिदिने आँखा आँखाभित्र, अनि त्यही बिताएर हिँड्यो। अनि अनि त्यहाँबाट फेरि गाई बाख्रा, अब गाई बाख्रा हेर्ने बेला भयो छोरी तिमीले त, अब बाख्रा लैजाऊ गाई लैजाऊ भन्न लाए। त्यसो गर्दा 10 वर्ष त्यत्तिकै उमेरमा त्यस्तै खेलेर खुवायो। त्यहाँ पछि 11 सालमा 2 सालको जन्म, 13 सालमा बिहा भयो, 11 वर्ष अनि घरै आइयो।
भनेपछि त त्यो बेला घरमा चाहिँ गाई बस्तु पनि प्रशस्तै थियो होला है?
सस्तै 22 बाख्रा थिए, गाई भैँसी। अब म त 11 वर्ष कि घाँस दाउरो काट्न त अब अलिअलि सक्दो, धन्ना त गर्न लगाइदियो, सासु ससुराले लगाइदिनु भयो, गरियो जस्तो सक्यो उस्तै।
अनि त्यो यसो घाँस काट्न जाँदाखेरि साथीसङ्गीहरू हुन्थ्यो कि हुन्थेन त तपाईँको सँगै उमेरका त्यो दमालीहरू?
हुँदैन, त्यो घरै जेठाजुका 4-5 छोरी थिए, तिनैसित बन जान, तिनैसित घर बस्दा, तिनैसित अलि उमेर भएपछि तिनी छोरीहरू गए घर घर, अनि आफ्ना दामहरू भयो, फेरि महिला भइयो, भइयो दाउरा खोज्न घाँस काट्न सँगै घर बन गरियो तिनैसित। अब दुला फेरि लाउरी लाउतिर जानुभयो, त्यस्तै हो।
अनि चाहिँ कहिले काहीँ त्यो मेलापाततिर हुद्दातिर जानुभयो कि जानु भएन?
गइयो कहिले कहिले।
त्यो सानो सुँदाखेरि यसो गाउँघरतिरका साथीहरू के तपाईँको चाहिँ नि छरछिमेकतिर हुन्छन् नि साथी सङ्गिनीहरू, ती चाहिँ कतिका थिए नि पहिला सानो सुँदाखेरि भनेको?
हामीलाई धेरै बन जान दिनु हुँदैन त।
हजुर,
ससुराले खरबारियाँ छ घाँस, खरबारियाँ काट, किन बन जान पर्यो भन्नुहुन्थ्यो, अनि घरै जाँद्रे बन जान पर्दैन त, खरबारी चाहिँ सस्तै थियो। अब आफ्नो खरबारियाँ अर्कालाई साथी ल्याएर भएन, आफ्नो खरबारियाँ आफै देउरान जेठानी भएर जान्थ्यौँ दुइटी, अनि छोरीहरू छँदा छोरीहरू चाहिँ जान्थे जेठाजुका, अनि त्यहाँ छोरीहरू 5 बहिनी थिए मेरो जेठाजुका छोरी, अनि पालै गरी गरी एउटी घर गए अर्की हुन्थे, अर्की घर गए अर्की हुन्थे, अर्की गए अर्की हुन्थे, तिनै जेठानीका छोरीहरू साथे दामहरू तिनै भए।
तपाईँले चाहिँ त्यो पढ्ने लेख्ने उमेरमा चाहिँ पढ्न पाउनु भएन होइन, डोको बुन्दिनु हुन्थ्यो, सानो हँसियाको चाहिँ नि के भन्नुभयो होइन बनाइदिनु हुन्थ्यो, तपाईँको साथी सङ्गिनीहरूले अरू गाउँमा चाहिँ अरू इष्टमित्रहरूले कसैले पढ्नुभयो भन्नु भएन?
मेरो साथीले पढेनन्, कसैले नि पढेनन्।
किन त्यो बेला आजभोलि यस्तो स्कुलहरू बोर्डिङहरू थिएन कि त्यो पढ्ने चलन संस्कारै थिएन कि के थियो?
बल्ल बल्ल पढाउने छोरीले पढ्ने होइन भन्ने, त्यस्तो चलन थियो।
अनि तपाईँलाई चाहिँ त्यो पढ्न जान मन लाग्थेन, अरूहरू कोही गएको देख्दाखेरि सुन्दाखेरि?
हामीले देख्दै देखिएन बाबु, पढ्न गएकै देखिएन, मैला गएकै देखिएन।
हजुर,
हामी छोरा मान्छे जान्थे, हजुर जस्ता छोरा मान्छेहरू जान्थे,
हजुर
हामी मैला गएको मैले देख्दै देख्दिनँ, देखिनँ।
भनेपछि तपाईँहरू त त्यतै घाँस दाउरो काट्दा कहिले काहीँ यसो मेला पात होइन त्यो पढ्दाखेरि त्यसैमा चाहिँ त्यो दिनहरू बित्यो,
त्यसैमा बित्यो।
त्यो बेला दुध गोरस त प्रशस्तै हुन्थ्यो क्या घरतिर?
बेच्ने नक्यार्ने, खाएको खायो, नखाएको धेरै भयो, त्यो मै ऐँसीलाई खुवाउने, दुध आफूले खाने।
त्यो पहिला पहिलाको हजुरबुवा हजुरआमासँग कुराकानी गर्दाखेरि हामीले त चाहिँ हाम्रो पालामा सुका माना मोहर माना घिउ बेच्थ्यौँ, त्यो बेला निकै सस्तो थियो, दुध गोरस पनि घरमा चाहिँ जति छ त्यो चाहिँ घरमै सक्नु पर्थ्यो, बाहिर बेच्ने चलन थिएन भनेर भन्नुहुन्थ्यो होइन। तपाईँले चाहिँ कस्तो जान्नुभयो, कस्तो भोग्नुभयो?
त्यस्तै मैले नि, मैले नि 2 रुपियाँ मानु घिउ खाएँ, बेसाएर घर घर सासूले नदिँदा आमाले यहाँ घिउ छैन छोरी, पैसा लगेर जाऊ, उहीँ बेसाएर खाएँ भनेर पैसा दिनुहुन्थ्यो आमाले। त्यहाँबाट कहिले घर माइत हुँदा माइतहरू दिनुहुन्थ्यो, नहुँदा पैसा दिनुहुन्थ्यो आमाले, र बेसाएर खान्थेँ 2 रुपियाँ मानु घिउ, प्रशस्तै जति भए नि खान पाइन्थ्यो।
त्यो बेला त सबैको घरमा चाहिँ भैँसी गाईहरू हुन्थ्यो होला होइन, दुध घिउ सबैको घरमा हुन्थ्यो, अनि बेच्ने चाहिँ कहाँ लगेर बेच्नुहुन्थ्यो त?
त्यतिखेर टिन भरेर एउटा चारपाथी जाने टिन हुन्थ्यो,
हजुर
हो, त्यो सँगालेर लगेर बोटौली लगेर बेचेर, अनि त्यहाँबाट फेरि त्यसैले नुन ल्याउने, कपडा ल्याउने, वर्ष दिनलाई कपडा ल्याएर आउने त्यो घिउ बेचेर।
भनेको त्यो घर वरिपरि गाउँमा चाहिँ पसलहरू दोकानहरू केही थिएन?
केही जातै थिएन, केही जातै थिएन।
अनि त्यो बटौली आउँदाखेरि चाहिँ केमा आउनुहुन्थ्यो त? गाडी घोडा चल्थ्यो त्यो बेला?
के को हिँडेर 14 दिनका दिन जेठाजु बटौलबाट घर जाँदा ठ्याक्क आज 14 दिन भए, हाम्रो छोरो आउँछ कि भनेर अलि पर डाँडा गएर हेर्नुहुन्थ्यो ससुराले। सात त्यो 14-15 जना भएर दुई टिन घिउका टिन बोकेर त्यहीँ घरैबाट चामल भाँडा त्यो खाने दिउँसो खाने खाजा मकै भुटेर सातु पिसेर खुदामा मोलेर दिउँसोलाई खाजा, बिहान बेलुकीलाई चामल, आटो मसिनो बनाएर आटो पिसेर थैला सानसानो थैला राखेर 14 दिनलाई रासन लगेर जानुहुन्थ्यो हाम्रो जेठाजु।
अनि त्यत्रो टाढाको बाटो गाडी चल्थेन, 13-14 दिन पैदल हिँडेर जाँदाखेरि होइन, जस्तो त्यो 14 दिनको रासन पानी बोक्दाखेरि नै भारी पुग्थ्यो होला। अनि कति के सामान लिएर आउनुहुन्थ्यो बटौलीबाट आउँदाखेरि?
जस्तो सको उस्तै ल्याउने, वर्ष दिनलाई वरपरि ल्याएर आउनुहुन्थ्यो। अब अहिले तिन मगर्नीले लाउने जस्ता छिटा गुनु ल्याउनुहुन्थ्यो गरे, अब तिनै छिटा गुनु कोराका मात्रा त्यस्ता लाएर जिन्दगी बिताइयो।
भनेपछि आजभोलि जस्तो कपडाहरू त्यो बेला थिएन नै क्या?
के को हुने हो, थिएन, केही थिएन, कस्तो दुःख काटेको गरे, आजभोलि त यस्तो सुख छ। अब पहिला खाने दिनमा खान नि पाइएन, लाउने दिनमा लाउन पाइएन, अब खाना अहिले मिठै मिठो छ हुँदा जान्न, राम्रो राम्रो रोजी रोजी कपडा छ, अब लाउन उछारै पाइन्न, के गरौँ खै।
त्यो बेला चाहिँ हाम्रो बुढेसकालका दिनमा यस्तो दिनहरू आउला, यस्तो सुख सुविधाहरू भोग्यला, दिनचर्या यति सहज तरिकाले बित्ला भन्ने कुरा त्यो बेला त सोच्नु भएको थिएन होला है?
सोचिएन, कस्तो आउने हो कस्तो आउने हो, यस्तैमा जिन्दगी जाने हो कि भन्ने सोचिन्थ्यो।
अनि त्यो गाउँघरमा चाहिँ कहिले काहीँ बिरामी पर्नु भयो भने होइन, केही औषधी मूल्य गर्नु पर्यो भने चाहिँ के गर्नुहुन्थ्यो त?
बनाएका झरीबुटी,
हजुर,
अनि यो गोबर भैँसी पार्ने गोबरका मलखेता यस्ता बौँसेलु किरा हुने, तिनी बौँसेलु किरा थित्ने, टोप्रे झार थित्ने, अनि घोडाको लादी ल्याउने, हो त्यस्तो कुफत पर्यो भने अनि त्यहाँबाट त्यो कुकुरले हगेको गु ल्याउने, एउटा मोल्ने र त्यहाँबाट पातला कपडा छाम्ने, अनि यसरी चरप्प पातला कपडा अनि त्यहाँ रस खुवाउने, त्यस्तो चलन थियो।
अनि ज्वरो आयो, अरू केही टाउको दुख्यो, जस्तो अरू बिमारहरू केही भयो भने?
त्यस्तो हुँदै हुँदैन त भइहाल्यो, त्यही दबाई खुवाउँथे खालि, अनि सन्चो नि हुन्थ्यो।
भनेपछि अस्पताल जान पर्थेन, छन पनि थिएन त्यो बेला?
छन पनि थिएन।
अलिक गम्भीर खालको बिरामी पर्यो, अस्पतालै लानुपर्ने भयो, केही कुराको चाहिँ अपरेसनै गर्नुपर्ने भयो भने चाहिँ के थियो त त्यो बेला?
खोइ त थाहा भएन के रे बाबु, थाहा भएन,
त्यस्तो चाहिँ आइपरेन,
आइपरेन, आफूलाई त परेन, आफूलाई नि परेन, गाउँघरलाई आज फलानु फलानी यस्तो बिमार भएर टाढे लयरे भन्ने पनि सुनिएन सुनिएन अलि पछि पछि अलि पछि पछि हटियामा थियो एउटा बजार हस्पिटल दुईवटा तिनवटा भन्नाले मेरो बिहा गरेको 20-22 वर्षपछि हटिया भन्ने नरठाँटी पनि थियो सानो सानो हस्पिटल अनि उता हटियाको बजारमा पनि अनि त्यहाँ दुई तिन ठाउँमा डाक्टरहरू थिए यस्तो बच्चा पाउन नसकेर अपरेसन गर्ने पनि भयो पछि पछि हाम्रो बाला त हामीले घरै पाइयो केही चाहिएन पछि पछिकालाई सुविधा भयो हटिया भन्ने ठाउँमा सुविधा भयो अहिले झन् ठाउँ ठाउँमा बाटै बच्चे सुविधा छ हाम्रो बाला केही थिएन बाबु केही थिएन
हजुरआमाको बाल्यकाल चाहिँ बागलुङको नरेठाँटीमा बित्यो होइन धेरै समय त्यतै बस्नुभएको अरे यो चितवनमा आएको 2066 सालमा भनेर भन्नुभयो धेरै वर्ष भएको छैन त्यहाँ चाहिँ के कारणले बसाइँ सरेर यता आउनुभयो त
अब गर्न सकिएन दुःख भए अब छोराहरूले हामी पढ्न जान्छौँ भने छोराहरू चढ्न चर्न जान्छौँ भने ठाउँ ठाउँमा गए नातिहरूले हामीले पढ्न जान्छौँ हामीले घाँस दाउरा गरेर बस्दैनौँ यहाँ हामी पढ्न जान्छौँ भने नातिहरू अनि पहिले जेठो नाति आयो जेठा छोराका 3 भाइ छोरा छन् ठुलो नाति पहिल्यै आयो यहाँ पढ्न चिताउन अनि कहाँ दाइले भने चिताउन पढ्ने हामी भने यहाँ घाँस दाउरा काटेर गोठाला हुने र हामी पनि जान्छौँ भन्न थाले अनि 2 भाइ छोराका अब कान्छा छोराका परिवारै जापन छोरो पहिल्यै गथ्यो बुहारी पनि लाने कोसित गरो उतातिर 2 भाइ छोरा एउटी छोरी छन् कान्छा छोरातिर यतातिर 3 भाइ छोरै छोरा छन् छोरी छैनन् त्यसो हुँदाखेरि अब हामी दाई वहाँ पढ्न गएपछि हामीले यहाँ गाई घाँस दाउरा गरेर बस्दैनौँ हामी जान्छौँ भनेर हिँड्न थाले अब हामी सासूबारी मात्रै यहाँ के कुरेर बसौँ त नि हामी जाम भन्यौँ छोरालाई छोरो छुट्टी आएको थिएँ छोरा त्यहाँ ल त नि अब एउटा घडेरी किन्छु मैले अनि त्यहाँबाट अलिक समय त्यहाँ भाडामा बस्नु होला घर बनाउँदाखेरि अनि जानु त्यहाँबाट आउनु होला भनेर अनि छोराले ल्याए पहिल्यै ल्याए भाडामा बसेको घर ल्याए ऊ पर वडा अफिस काँडा भाडामा बस्यौँ 19 महिना अनि यहाँ घर बनाए यहाँ यहाँ 19 महिना यहीँ सरियो आनन्द छ बाबु अहिले
अहिले बसाइको हिसाबले चाहिँ सजिलो जाति नै छ
हजुर एकदम आनन्द छ मलाई
अनि अलिकति विवाह सम्बन्धी कुराकानी गरौँ न जस्तो 11 वर्षको उमेरमा विवाह भएको भनेर भन्नुभयो होइन किन त्यो बेला निकै सानो उमेरमा विवाह भएछ त हजुरआमाको
7 वर्षमा बिहा गर्थे सुन्यौ नि बाबु मेरी पहिलाकी दिदी
हजुर
सौता दिदी क्या 7 वर्षकी दिदी 11 वर्षका हाम्रा गोसा अनि त्यस्ता उमेरमा बिहा गरेर 20-21 वर्ष उमेरमा एउटी छोरी बच्चा जन्माएर दिदी जानुभयो
भनेपछि तपाईँ चाहिँ दोस्री श्रीमतीको रूपमा आउनु भएको
अनि अब यो मर्चे बाँच्दिनँ निश्चय पनि अब नमर्दै बिहा गरौँ फेरि मरेपछि त यो स्वास्नी पिरा रहेछ भन्छन् छोरी दिन्नन् कसैले भनेर दिदी छँदा छँदै अनि मलाई माउन जानुभयो ससुराले बाले दिनुभयो सम्पत्ति देखेर ल हेर्नु न बाबु अहिले त जमाना केटो केटी एकै दिन जन्मेका बिहा गर्छन् भने हाम्रा त छोरी घर छोरी टुक्रु टुक्रु हिँड्ने भएपछि त्यस्ता बुढालाई दिएर बाले त्यही नै
कति वर्षको हुनुहुन्थ्यो नि हजुरबुवा तपाईँ त 11 वर्षको हुनुहुन्थ्यो
30 वर्षका
जस्तो आजभोलि त विवाह गर्दाखेरि केटाकेटी देखेभेट हुने कुराकानी गर्ने मन पर्यो मन परेन यता कुराहरू हुन्छ नि सबै होइन उमेर मिलाउने पढाइ मिलाउने त्यो बेला यस्तो रहेनछ है
छैन थिएन थिएन ए काशीलम्मा आउन जाने ससुराले एउटा साथी लगाएर अनि त्यहाँबाट कुराकानी गर्ने दिनीले दिने अनि ल कहिले बिहाको लगन कहिले खटाउने भन्ने अलि दही खुवाउने भन्ने चलन पनि थिएन त्यही बिहाको लगन खटाएर अनि जन्ती लगेर जाने रातभरिको बिहा यत्रो 11 वर्ष कि रातभरि पूजा गर्दै गर्दन दुखेर अस्थिर उज्यालो हुन्छ भन्न पर्थ्यो
अनि बुबा आमाले चाहिँ छोरी तिम्रो विवाह गरिदिन लागेका छौँ फलानु केटासँग विवाह हुँदैछ भनेर केही भन्नुभयो कि भन्नु भएन
केही भन्नु भएन झन् मेरो बिहामा त आज खुसुक्क माइजू आउनु थियो आमा कि भाउजू सुने पार यो भाग चाहिँ क्या माइजू ए भाउजू आज बिहा हो का ठुली छोरीको बिहा हो यसलाई फकाएर कपाल नुहाइदिनुहोस् है तपाईँले भनेर माइजू भाउ आमा कि भाउजूलाई भनेर आमा नभान्जी आउनुहोस् तपाईँ तपाईँको कपाल मैलियो छ अरे मैले नुहाइदिन्छु तपाईँले सक्नुहुन्न, माघा हो, माघका 14 गते 13 सालका
ए हजुर,
त्यहाँ तपाईँले किन सक्ति नम्र नुहाउँछ अहिपछि नुहाउने आज सक्ति नै रहन आउनुहोस् आउनुहोस् मलाई नुहाइदिन्छु भनेर कपाल नुहाइदिनु भयो। अनि पछि पछि खसाखुसु कुरा हारेको थाहा पाएँ
हजुर,
त्यहाँबाट कपाल त नुहाइदिनु भयो माइजूले कुरा हारेको थाहा पाएर म लुक्न भएँ भागेन, कता हो कता जङ्गलमा उदा बाख्रा हेर्ने जङ्गलमा लुक्न गएँ
हजुर।
अनि त्यो दिन बाख्रा पनि हेरिनँ केही पनि हेरिनँ, त्यहाँबाट गएँ बाख्रा साख्रा कसैले कसले अरूले हेरे होला नि। त्यहाँ लुक्न गएपछि दिनभरि दाइले खोज्न जानुभयो, अनि ती साथीहरूले बाख्रा गाई ल्याएर बाटा यसो बाटा पनि यस्तो अँधेर अँधेर हुन ला झोपिल्ला बुटा मुनि बुटा चढेर लुकी थिएँ। त्यहाँ बाख्रा मलाई फेरि खक्का गर्दै कहाँ हाम्री ठुली बहिनीलाई देखाइदेऊ तिमीहरूले, तिमीहरूसित बाख्रा हेर्तिकेर हिजो अस्ति आज कहाँ मरि कहाँ मरि त्यसको बिहा हो आज, यस्तो खोज्दा खोज्दै हैरान पर घर जन्ती आइसके भनेर दाइले भन्नु। त्यहाँ मलाई फेरि काँसो लाग्यो क्या त्यही बेला ख्याक्का काँसो,
तपाईँ भएकै ठाउँनिर पुगेर त्यसो भन्नुभयो
नदेखेर मलाई ख्याक्का काँसो लाग्यो। त्यहाँबाट यस्तो झबुल्ला बुटा थिएँ, त्यहाँ त यहाँ को काँस छ यो बुटा त्यहीँ त छैन नि ठुली दिदी भनेर अरूहरूले भने, सानो सानो केटाहरूले अनि होला भन्दा यसो हेर्दा देखिहाल्नु। त्यहाँ रिसाले दिनभरि खोज्दा हैरान पर्नु भएको मलाई देख्नु भयो, त लतार गिर गिराउँदै पछि पछि जन्ती अघि अघि मलाई लगाएर त्यहाँ भित्र उसले त्यहाँ फेरि भित्रबाट बोकेर बाहिर ल्याए जन्ती पर्छौँ
त्यही
फुलमाला आजकल दुबाको लाउँछन् तर फुलामाला लाएर त्यहाँ दुलाएको मेरा घाँटियाँ मेरा मैले लगाइदिउँ दुलाएको घाँटियाँ घराएर अनि त्यहाँ यसो घुमेर अनि भित्र गइयो।
अनि हजुरआमा तपाईँलाई चाहिँ यो विवाह गर्ने चलन संस्कारमा चाहिँ होइन त्यो बेला पहिला बेला त्यसरी विवाह हुन्थ्यो, त्यो बेलाको चाहिँ नि त्यो खालको विवाह ठिक लाग्छ कि आजभोलिको केटाकेटी हेरेर एउटा उमेर पढाइ सबै कुरा मिलाएर दुवैजनाले एकले अर्कोलाई मन पराएर विवाह गर्ने विवाह चाहिँ ठिक लाग्छ?
खोइ बाबु मलाई त कस्तो केही पनि लाग्दैन, अचल पनि अब त्यस्तै राम्रै छ भनौँ, अब चोखा हुँदैन अचलको केटी पढाइ लेखाइमा मन पारेर बिहा गर्छन्
हजुर
त्यस्तै हो,
कुन ठिक कुन ठिक होइन हजुरआमा दोधारमा पर्नुभयो क्या
कुन ठिक? ऊ बेला सानो हुन्थ्यौँ
हजुर,
दैलो लिप्न नसक्ने माटाले दैलो लिप्न पर्थ्यो, अहिले अब केही गर्नु पर्दैन पोता लाउनु पर्छ ठिकै, मलाई त दुइटै एकै छ।
हजुरआमा तपाईँले बाल्यकाल बिताउनु भयो, वैवाहिक जीवन बित्यो, अहिले जीवनको उत्तरार्धमा हुनुहुन्छ होइन, जीवनका बुढेसकालका दिनहरू बिताइरहनु भएको छ, समग्र तपाईँको जीवन भोगाइलाई पछाडि फर्केर हेर्ने हो भने त्यो बाल्यकाल वैवाहिक जीवन अहिले चाहिँ जीवनको उत्तरार्ध सबैलाई हेर्दाखेरि तपाईँको भोगाइमा तपाईँको बुझाइमा यो जीवन भने के रहेछ हजुरआमा?
खै जीवन भनेको अब यस्तै हो, अब पैसा अब दुःख पाइयो भो खाने बेला भोका पेडभरि खाना पाइएन कपडा लाउन पाइएन, अब खाना भित्र पिठो भयो भने कामै काम कामै काम कामै काम बनाएर खाना पनि नभ्याइने क्या, अब सासु ससुरा छन् छँदै सासुले बनाएर खाँदैनु भयो, सासु मरेपछि एक्लै भइयो फेरि जेठाजु जम्मा हामी पनि दुई भाइ मात्रै हौँ क्या, एउटा जेठाजु एउटा जेठाजु भाइ त्यति दुई परिवार पनि जेठाजु अब से त्यही फुलन्दरीसँगै बसेको अरे, अनि अब त कति भयो भाइ छुट्टिन्तेर मेरो गरम भन्नुभयो छुट्टिनु भयो अलि तल जानुभयो अर्का घर, अब हामी त दुइटा बुढाबुढी मात्रै भइयो, अब यो जेठो छोरो काखा छ भर्खरै अब त्यस्तै 3-4 वर्षको छ, अब त्यो बच्चालाई हेरिदिने मान्छे पनि छैन, अब लौ हेर्दै भन्ने मान्छे पनि छैन, सासुनी हुनुहुन्न, मलाई कान्छी बुहारीले पाल्छे भनेर मैलाई रोजेर बस्नुभयो ससुरा, अब मैले पाल्दिनँ भन्नै भएन, त्यो बच्चालाई पनि स्याहार गर्नै पर्यो, अनि ससुराको पनि स्याहार गर्नै पर्यो, डियाको पनि स्याहार गर्नै पर्यो, खेतीपाती लाउनै पर्यो, हेर्नु कति दुःख।
हजुरआमा तपाईँसँग यसरी यो कुराकानी गर्दै गर्दाखेरि यो आवाजलाई सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत यहाँको नाति नातिना घर परिवार इष्टमित्र आफन्तहरूले चाहिँ प्रत्यक्ष सुन्नु भएको छ, यसरी आफ्नो जीवन भोगाईको बारेमा रेडियोबाट प्रत्यक्ष कुराकानी गर्न पाउँदाखेरि कस्तो लागेको छ नि हजुरआमालाई?
राम्रै लाग्यो सर, राम्रै लाग्यो सर बाबु।
ती रेडियो सुनेर बस्नुहुने हजुरआमाको नाति नातिनाहरूलाई यो कार्यक्रम पाका पुस्ता मार्फत हजुरआमाले के शुभकामना के आशीर्वाद दिन चाहनुहुन्छ?
हजुर, मैले तिमीलाई धन्यवाद, जस्तो तिम्रो मनले सोचेको पोस् बाबु भन्ने जे जे मनले सोचेको छ ऊ पुरा होस् तिम्रो भनेर धन्यवाद दिउँलाई।
हजुरआमा, अब हामी यो कुराकानीको अन्तिम अन्तिमतिर पनि छौँ, यो कुराकानीलाई यति टुङ्ग्याउनु पर्छ। अन्त्यमा हजुरआमालाई केही भन्न मन लागेको कुरा भनौँ भनौँ लागेको तर छुटेको बिर्सेको त्यस्तो केही कुराहरू छ कि
छैन? भयो फेरि गरौँला। अहिले त अब दुःख परे होइन, सुखै सुखमा छु। छोरा नातिले एकदम मलाई माया गरे हन्, सुख सुखमा राखे हन्। अब आफ्नै बिमारले हो, आफ्नै शरीरमा कष्ट छ, अब त बाँडेर भएन फाँडेर भएन। नभए छोराले आज यस्तो भनौँ, नातिले यस्तो भनौँ, नातिनी बुहारीले यो भनी, बुहारीले यो भनी भनेर मलाई कुनै दुःख छैन।
हुन्छ हजुरआमा, यहाँको आगामी जीवन पनि यसै गरी सुखसँग बितोस्, सन्तोषसँग बितोस्, यहाँको भावी सुखमय जीवनका लागि मेरो तर्फबाट यहाँलाई धेरै धेरै शुभकामना छ। कार्यक्रममा सहभागी बन्नुभयो, आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो, कार्यक्रममा सहभागी भएर आफ्ना जीवनका कुरा राखिदिनु भएकोमा हजुरआमालाई धेरै धेरै धन्यवाद छ। अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ। हुन्छ हजुरआमा, हस्
हुन्छ बाबु।
आजको कार्यक्रम पाका पुस्तामा हामीले भरतपुर महानगरपालिका वडा नम्बर 4 लक्ष्मी मावि अगाडि धर्मचोक चितवनमा बस्नुहुने 72 वर्षीय हजुरआमा नन्दकली गैरेसँग उहाँको जीवन भोगाईको बारेमा कुराकानी गऱ्यौँ। हजुरआमा नन्दकली गैरेसँग गरिएको यो कुराकानीसँगै आजका लागि कार्यक्रम पाका पुस्ताको निर्धारित समय यहीँ सकिन लागेको छ। यतिन्जेलको प्राविधिक सहयोगका लागि प्राविधिक सहकर्मी नवीन सागर सुवेदीलाई धेरै धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। अर्को हप्ताको सोमबार एकजना हजुरबुबा हजुरआमासँगको कुराकानी लिएर हामी पुनः आउनेछौँ। तबसम्मका लागि कार्यक्रम पाका पुस्ताबाट प्रविधिका नवीनसँगै म गोकुल मोहित भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।